प्रिय श्रोतावृन्द, न्यानो अभिवादन साथै स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। आशा छ तपाईँ मसीहको कथा सुनेर मनोरञ्जनका साथै मसीह येशु ख्रीष्टको बारेमा धेरै जानकारीहरू हासिल गर्दै हुनुहुन्छ होला। आजको कथाका घटनाहरू तपाईँले धर्मशास्त्र पवित्र बाइबलमा युहन्नाको सुसमाचार 4:45 पढ्न सक्नुहुनेछ। तपाईँका कुनै पनि प्रतिक्रिया भएमा कृपया हामीलाई लेखेर पठाउनुहोला। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यतिर तपाईँलाई बताउने नै छौँ। अहिले भने आउनु सुनौ मसीहको कथाको 10 भाग। घृणा एकदमै भयावह कुरा हो। यहुदीहरूले सामरीहरूलाई यति धेरै घृणा गर्थे कि उनीहरूले सामरियाका कुनै पनि मानिससँग केही सम्पर्क पनि गर्दैनथे। येशूले सामरिया जाने योजना गर्नुभयो। त्यसको परिणामस्वरूप येशूले आराधनाको बारेमा बोलेको उत्तम भनाइ हामीलाई प्राप्त भयो। भाग 10।
यरुसलेमबाट गालिल पुग्ने सबैभन्दा छोटो बाटो सामरिया भएर जाने बाटो थियो। यहुदीहरू र सामरीहरू बीच नकारात्मक भावनाहरू थिए, घृणा पनि गर्थे। येशूले यस्तो विचार गर्नु भएन, त्यसकारण उहाँ आफ्ना चेलाहरूसँग सामरियाको बाटो भएर घर फर्कँदै हुनुहुन्थ्यो। बाटोमा उहाँ र चेलाहरू एउटा सामरी गाउँ सुखार भन्ने ठाउँमा आइपुग्नुभयो। यो गाउँमा एउटा प्रख्यात र ऐतिहासिक इनार थियो, याकुबको इनार। एउटी सामरी स्त्रीले पानी भर्न आउँदा येशू त्यो इनारको नजिकै हुनुहुन्थ्यो। येशूका चेलाहरू खानेकुरा किन्न गाउँ पसेका थिए। त्यो स्त्री इनारमा आउँदा येशू एक्लै हुनुहुन्थ्यो। येशूले त्यो स्त्रीसँग कुरा गर्नुभयो। स्त्री अचम्म परिन्। यहुदीहरू त सामरीहरूसँग बोल्न पनि मान्दैनथे। ती स्त्रीले सोधिन्, किन एउटा यहुदी मानिसले एउटी सामरी स्त्रीको हातबाट पानी माग्छ? पछि चेलाहरूको प्रतिक्रियाबाट हामीले पनि बुझ्छौँ कि त्यो स्त्री त्यति राम्री स्त्री होइन। यसकारणले येशूको आग्रहलाई झनै अनौठो बनायो। येशूले त्यस स्त्रीलाई उत्तर दिनुभयो,
यदि परमेश्वर कति उदार हुनुहुन्छ भन्ने र म को हुँ भन्ने जाने कि भए तिमीले मसँग पानी माग्ने थियो
र म तिमीलाई ताजा र जिउँदो पानी दिने थिएँ।
येशूले यस्तो कसरी गर्न सक्नुहुन्छ भनेर त्यस स्त्रीलाई थाहा पाउन मन लाग्यो। उहाँसँग त पानी उघाउने एउटा बाल्टिन पनि थिएन र इनार निकै गहिरो थियो। येशूले यो जिउँदो पानी कहाँबाट ल्याउनुहुन्छ भन्ने कुरा स्त्रीलाई थाहा पाउन मन लाग्यो। स्त्रीले येशूलाई उहाँ याकुबभन्दा राम्रो मानिस हुनुहुन्छ कि भनेर सोधिन्, जो यो इनार खन्ने पुर्खा थिए र जसले आफ्ना छोराहरूसँग यही पानी पिए र आफ्ना पशुलाई पनि पियाए। यी पुर्खाले यो इनार गाउँका मानिसहरूको लागि छोडेर गए। येशूले स्त्रीसँग जिउँदो पानीको बारेमा कुरा गर्नुभयो।
जसले यस इनारको पानी पिउँछ त्यो घरिघरि तिर्खाउँछ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन, कहिले पनि। मैले दिने पानी जिउँदो पानीको मूल जस्तै हुनेछ, जुन अन्तस्करणबाट निस्कनेछ र यो फोहरा कहिले सुक्ने छैन।
त्यस्तो कुरा सुनेर स्त्री हाँसिन्। उनले येशूसँग त्यो पानी दिनुहोस् भनेर मागिन्, ताकि उनी कहिल्यै तिर्खाउने छैनन् र इनारमा पानी लिन आउनुपर्ने छैन। त्यसपछि येशू त्यस स्त्रीसँग बोल्नुभयो,
जाऊ र तिम्रो पतिलाई बोलाऊ र फेरि यहाँ आऊ।
स्त्री उतातिर फर्किन्। उनले येशूलाई आँखामा हेर्ने साहस गरिनन्, तर तल आफ्नो खुट्टातिर हेरिन्। उनको पति छैन भनेर उनले येशूलाई भनिन्। येशूले स्त्रीलाई हेर्नुभयो र कोमल भावनामा बोल्नुभयो,
तिमीले ठिक भन्यौ। तिम्रो 6 पतिहरू थिए र तिमी अहिले जुन पुरुषसँग बस्दैछौ त्यो पनि तिम्रो पति होइन। तिमीले सत्य बोल्यौ।
स्त्रीलाई अप्ठ्यारो लाग्यो, तर येशूले भन्नुभएको कुरामा चासो पनि लाग्यो। उहाँ अगमवक्ता हुनुहुन्छ कि भनेर स्त्रीले येशूलाई सोधिन्। उनका पिता पुर्खाले परमेश्वरलाई त्यो डाँडामा पुज्थे, तर यहुदीहरूले यरुसलेम मात्र परमेश्वरको आराधना गर्ने ठाउँ हो भन्छन्। यो सत्य हो कि होइन भनेर उनले जान्न चाहिन्। येशूले आराधनाको विषयमा केही महत्त्वपूर्ण कुरा भन्नै लाग्नुभएको थियो अनि यो कुरा उहाँले एउटी पापी स्त्रीलाई यहुदीले घृणा गर्ने र तर्कने ठाउँमा भन्न लाग्नुभएको थियो।
नारी, मलाई विश्वास गर, समय आउँदैछ जब मानिसहरूले पिताको आराधना यहाँ गर्ने छैनन् वा एरुसलेममा पनि गर्ने छैनन्। तिमी सामरीहरूलाई खासै थाहा छैन तिमीहरू कसको आराधना गर्दछौ भनेर, किनकि अहिले आराधना र मुक्ति यहुदीहरूबाट हुन्छ, तर समय आउँदैछ र यही हो जब साँचो आराधकहरूले पिताको आराधना आत्मा र सत्यतामा गर्नेछन्। परमेश्वरले आफ्नो आराधनाको लागि यस्तै मानिसहरू रुचाउनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र जसले उहाँलाई पुज्छन् उनीहरूले उहाँलाई आत्मा र सत्यतामा पुज्नुपर्छ।
येशूको कुरा स्त्रीले राम्ररी बुझ्न सकिनन्, यद्यपि हृदयभित्र उनलाई थाहा पाउने इच्छा भयो र येशूले के भन्दै हुनुहुन्छ थाहा पाउने इच्छा भयो। स्त्रीको केही धार्मिक ज्ञान पनि थियो होला। मसीह आउँदै हुनुहुन्छ भनेर उनले येशूलाई भनिन् र उहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई सबै कथा भन्नुहुनेछ। येशू चुप लागेर पर्खनुभयो। चुप भएको बेलामा स्त्रीले माथि हेरिन्, येशूको आँखामा हेरिन्। त्यसपछि येशूले त्यस स्त्रीलाई भन्नुभयो,
म उही हुँ मसीह, तिमीले अरू खोज्नु पर्दैन।
स्त्रीले येशूलाई हेर्दै गर्दा अचानक सबै कुरा स्पष्ट भयो। येशू को हुनुहुन्छ भन्ने कुरा उनले बुझिन्। त्यस बेला चेलाहरू पनि गाउँबाट फर्किसकेका थिए। येशू स्त्रीसँग कुरा गरिरहनु भएको देखेर उनीहरू छक्क परे। स्त्रीले आफ्नो पानीको भाँडा त्यहीँ छोडेर गाउँमा गइन् र त्यहाँका केही मानिसहरूलाई भेटेर येशूसँग भेट गराउन बोलाएर ल्याइन्। उनले आफ्नो जीवनमा गरेको सबै कुराहरू बताउने मानिसलाई भेट्न उनले तिनीहरूलाई बोलाइन्। त्यसपछि उनले तिनीहरूको विचारमा उहाँ नै मसीह हुनुहुन्छ कि भनेर सोधिन्। मानिसहरूले त्यस स्त्रीको कथा सुने र त्यसपछि उनीहरू येशूलाई आफैले भेट्न भनेर इनारमा गए।
येशू र चेलाहरू गालिलतिरको यात्रामा अगाडि बढ्नुभयो। नासरतमा फर्कनुभयो जहाँ येशूको बुबा आमा हुनुहुन्थ्यो। यो अवसरमा येशूले आफैलाई विशेष तरिकाले प्रकट गर्नुभयो।
येशू हरेक शनिबार सभाघरमा जानुहुन्थ्यो। यो दिनलाई सबातको दिन भनिन्थ्यो। यस दिन यहुदीहरूको आराधनाको दिन हुन्थ्यो। सबातको रीति अनुसार उनीहरूले भजन संग्रहको पुस्तकबाट भजनहरू गाउँथे, मोसाको व्यवस्थाबाट र अगमवक्ताका पुस्तकहरूबाट पढ्थे र धर्मगुरुहरूको शिक्षालाई सुन्थे। कमल, भन त सभाघर भनेको के हो?
खासै थाहा छैन। मैले यो शब्द त सुनेको छु तर यसको पुरै अर्थ भने बुझेको छैन।
सभाघर भनेको भेट हुने ठाउँ हो। तिमीलाई थाहा छ कमल, यहुदीहरूको आआफ्नो समुदायमा संसारभरि नै सभाघरहरू हुन्थे। हरेक यहुदी समुदायको केन्द्र नै सभाघर हुन्थ्यो। यसले मन्दिरको सट्टामा काम गर्थ्यो। सभाघरले मानिसहरूलाई आराधना गर्ने ठाउँ, धर्मशास्त्र अध्ययन गर्ने ठाउँ उपलब्ध गराएको थियो। यो ठाउँमा मानिसहरू भेटघाट गर्ने र समुदायका महत्त्वपूर्ण कुराहरूको बारेमा छलफल गर्ने ठाउँ पनि यही थियो। यहुदी धर्मको शिक्षा र धर्मशास्त्रको व्याख्याहरू सभाघरहरूबाट नै सुरक्षित राखिन्थ्यो। येशू रब्बी वा शिक्षकको रूपमा चिनिनु भएको थियो होला। उहाँ जानुभएको हरेक सभाघरमा उहाँलाई शिक्षा दिनको लागि मानिसहरूले आग्रह गर्थे।
हामीले यो भागमा दुईवटा महत्त्वपूर्ण कथाहरू सुन्यौँ। एउटा कथामा विजयले कमललाई स्वर्गको राज्यको बारेमा बताएका थिए। अर्को कथामा येशूले इनारको छेउमा स्त्रीलाई आराधनाको बारेमा सिकाउनु भएको छ। परमेश्वरको राज्य र आराधना छुट्टा छुट्टै कुराहरू हुन्। आउने कथाहरूबाट हामीले यी कुरा अझ राम्ररी सिक्नेछौँ।
Thank you. संसारको दरिलो बन्धनमा परेको थिए, म पापको दास बनेर मर्दै थिए। म संसारको दरिलो बन्धनमा परेको थिए, म पापको दास बनेर मर्दै थिए। पापको बन्धन तोडी यीशुले अनन्त जीवन दिनु भयो, म एउटा झरे जस्तै तर प्रभुले उठाउनु भयो, म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो।
म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। म अन्धकारमा हिँडेर लड्दै थिएँ, म बाटोविहीन भएर हिँड्दै थिएँ, उज्यालो ज्योति लिई येशूले लिनको निम्ति आउनुभयो। यो गीत गाउँदै थिए कर्णदास। यसलाई लिएका थियौँ म एउटा झरेको पात जस्तो एल्बमको शीर्ष गीतबाट। प्रिय मित्र, तपाईँ कहाँ हुनुहुन्छ? येशूले आफ्ना श्रोताहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्ने छैन, तर त्यसले जीवनको ज्योति प्राप्त गर्नेछ।
येशू मसीहको कथाको तपाईँले भर्खरै सुन्नुभयो 10 भाग। यदि यो मसीहको कथा आफै अध्ययन गर्न चाहनुहुन्छ भने या अन्य कुनै टिप्पणी र जिज्ञासाहरू छन् भने कृपया हामीलाई लेखी पठाउनुहोला। हामीलाई लेख्ने, पत्रचार गर्ने र म्यासेज पठाउने ठेगानाहरू निम्न छन्: कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। यस्तै गरेर इमेलको ठेगाना छ meroistory@gmail.com। श्रोता, हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ। हामीलाई एसएमएस गर्न मोबाइलको सन्देश लेख्ने ठाउँमा गई टिएलएम लेखेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउनुहोस्। प्रिय मित्र, अहिलेसम्म निरन्तर सुन्दै हुनुहुन्थ्यो कार्यक्रम मसीहको कथा, त्यसको 10 भाग। आज भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै मित्रहरू, ज्वेल भुजेल, सुभाष प्रधान र आगमन अधिकारी, साथै प्राविधिक मित्र खेमन श्रोतीलाई पनि धन्यवाद भन्दै तपाईँको मित्र म पौलस पनि भोलि कार्यक्रम मसीहको कथाको 11 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै आजलाई बिदा माग्दछु। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।